गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेशसम्म साथको आवाज हो यो, दिनै साफ 93.8 MHz कार्यक्रम तातो बहसको पर्खाइमा रहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रश्न मनोवराज धारक, हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। समसामयिक आर्थिक सामाजिक राजनीतिक र सबै विषयमा हामी इस्यु बेसमा कुराकानी गर्छौँ। र पछिल्लो समय अब बहस सुरु गर्दैछु मैले, र स्पेसली सुदूरपश्चिममा पछिल्लो समय सुदूरपश्चिम विश्वविद्यालय विगत केही वर्ष 7 वर्षदेखि सञ्चालनमा छ, र 2065 सालमा जुन किसिमको आन्दोलन भयो सुदूरपश्चिममा विश्वविद्यालय स्थापना गरिनुपर्छ भनेर सुदूरपश्चिमका विभिन्न जिल्लामा जनता तातिए। वास्तवमै आज सुदूरपश्चिम विश्वविद्यालय बनिसक्दा किन सुदूरपश्चिमका जनता यहाँका सामुदायिक क्याम्पसहरू आज आङ्गिक बन्दा किन आत्तिँदैछन् त? के राजनीतिक चलखेल गर्दैछन् त राजनीतिक दलहरू? आफ्नो इन्ट्रेस्ट अनुसार आज कैलाली बहुमुखी क्याम्पसलाई सुपो विश्वविद्यालयमा लगिनुपर्छ, लगिनु हुँदैन, यस्तो किन? जनताको सरोकार, जनताको चासो र वास्तवमा यस क्षेत्रका गरिब जनताका छोराछोरीले सस्तो सुलभ र सही रूपमा यस क्षेत्रमा हामी समयअनुकूल वातावरण परिस्थिति र यहाँको वैज्ञानिक अनुसारको हामी शिक्षाको कुरा गर्छौँ बेला बखतमा, किन आज सुपो विश्वविद्यालयमा कैलाली बहुमुखी क्याम्पस, टिकापुर बहुमुखी क्याम्पस, करिब 300 बिघा जमिन भएको क्याम्पस टिकापुर बहुमुखी क्याम्पस सुपो विश्वविद्यालयको आङ्गिक क्याम्पस भन्दा किन आपत्ति? यिनै विषयमा रहेर आज कुराकानी गर्दैछु। तपाईँलाई लाग्छ कुनै प्रश्न सुपो विश्वविद्यालयको आङ्गिक कलेजमा? सुदूरपश्चिमका धेरै कलेज, 15 कलेजहरू आज सामुदायिक कलेजहरू सुपो विश्वविद्यालयको आङ्गिक कलेज बनाइरहनुपर्छ भन्ने विषय मन्त्रालय, शिक्षा मन्त्रालयदेखि लिएर अर्थ मन्त्रालयसम्म दरबन्दीका लागि जुन किसिमको फाइल अगाडि बढेर अन्तिम अवस्थामा पुगिरहँदा सुदूरपश्चिम यतिखेर बहसमय बनेको छ, तातिएको छ, र यो इस्युलाई आजबाट हामी बहसमा बनाउँदैछौँ। निरन्तर हामी 4-5 दिनसम्म यो इस्युलाई हामी फलोअप गर्छौँ, र यो विषयमा तपाईँका जिज्ञासा प्रश्न लाग्छन्। वास्तवमै कैलाली बहुमुखी क्याम्पस, टिकापुर बहुमुखी क्याम्पस, बझाङको जय पृथ्वीदेखि लिएर डडेलधुराका कलेजहरू, बैतडीको जगन्नाथदेखि लिएर दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अतरिया यदि सामुदायिक कलेजहरू आज सुपर विश्वविद्यालयको आङ्गिक कलेज भन्दा यस क्षेत्रको समग्र शिक्षाको अवस्था कता पुग्छ त? यो विषयमा हामी निरन्तर राजनीतिक दलका नेता, शिक्षाका विद्हरू र जसले यो विषयलाई निरन्तर पहल गर्नुभयो, डाक्टर हेमराज पन्तदेखि लगायत हामी विभिन्न सरकारवाला व्यक्तिहरूसँग चर्चा परिचर्चा र बहस गर्छौँ। यतिखेर हाम्रो स्टुडियोमा हुनुहुन्छ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष हुनुहुन्छ हामीसँग, जो लामो समय 2041-42 सालदेखि निरन्तर रूपमा चाहिँ उहाँ चाहिँ 2000 लामो समय करिब करिब 52 सालदेखि उहाँ चाहिँ निरन्तर रूपमा चाहिँ कैलाली बहुमुखी क्याम्पसको प्राध्यापकको रूपमा काम गरिरहनु भएको छ। डाक्टर धर्मराज उपाध्याय आज हामीसँग हुनुहुन्छ स्टुडियोमा, उहाँलाई म वेलकम गर्छु, र सबै श्रोतालाई पनि आग्रह गर्छु 091-410-216 लाइन यहाँहरूको खुला गरेको छु। यहाँलाई के लाग्छ कैलाली बहुमुखी क्याम्पस, टिकापुर मल्टिपल क्याम्पस लगायत दुर्गालक्ष्मी लगायत सुदूरपश्चिमका 15 आज सामुदायिक कलेज आङ्गिक क्याम्पस बन्नुपर्छ या पर्दैन? यो विषयमा हामी बहस गर्दैछौँ। उपाध्याय सरलाई म वेलकम गर्छु। डाक्टर यहाँलाई स्वागत छ।
नमस्कार नमस्कार, धन्यवाद। म यस विषयमा जुन कैलाली बहुमुखी क्याम्पसलाई यो केही कन्फ्युजनहरू चाहिँ का विषयमा बोल्न यहाँ चाहिँ स्टुडियोमा समय दिनुभएकोमा हार्दिक धन्यवाद। र यो जनसाधारणलाई सर्वप्रथममा यो निर्णय जो यो अत्यन्त ऐतिहासिक चाहिँ निर्णय हो, र यो त्यति सजिलै भएको पनि होइन। यसमा धेरै चाहिँ अहिलेको चाहिँ सरकारका प्रधानमन्त्री शेरबहादुर चाहिँ देउवाको ठुलो चाहिँ ऊ छ कमिटमेन्ट, र यसमा चाहिँ ठुलो रिस्क लिएर उहाँले यो गर्नुभएको छ। त्यसपछि शिक्षा मन्त्री र योलाई प्रस्तावित गर्ने एमालेको सरकार, जसले 25 क्याम्पस 10 मध्यपश्चिम र 10 सुदूरपश्चिम क्याम्पसलाई प्रस्तावित गरेका थियो, त्यो त्यसमा पनि त्यसलाई पनि कम मान्नु हुँदैन। त्यसै अहिले चाहिँ के भने माओवादी केन्द्रको एकदम दह्रो समर्थन र त्यो चाहिँ उनीहरूको चाहिँ के अरे यो मध्यपश्चिम सुदूरपश्चिम जो मानव विकास सूचकाङ्कमा पछि परेको कुरा छ त्यसलाई मध्यनजर राखेर गरिएको एउटा राष्ट्रिय निर्णय जो भएको छ यसलाई हामीले स्वागत गर्नु।
तर काङ्ग्रेसले स्वागत गरेन डाक्टर साहब? आज पुष्करनाथ ओझाले कैलाली बहुमुखी क्याम्पस कुनै पनि हालतमा सुपर विश्वविद्यालयको आङ्गिक कलेज हुनुहुन्न भनेर आज लबिङ गरिसक्नु भएको छ सामाजिक सञ्जालमा काङ्ग्रेसका कार्यकर्ताले खुलेआम रूपमा कैलाली बहुमुखी क्याम्पसलाई सुपर विश्वविद्यालय।
फेसबुकमा केही मानिसहरूका कुराहरू आएका छन्, त्यसरी पुरै पार्टीले गर्यो भन्न मिल्दैन अहिले। त्यो त अगाडि पनि उहाँहरू के भन्नुहुन्छ, उहाँ त पुष्करनाथजी त हाम्रो चाहिँ सञ्चालन समितिको सदस्य हो, उहाँ पनि बोल्नु होला, त्यहाँ पनि बहस हो,
हामी बहस गर्दैछौँ। अब निरन्तर आजबाट बहस सुरु गरेका छौँ हामी राजनीतिक नेताहरूसँग, किनभने महेश्वर पाठक त्यसको सहयोगी हो। आज लेखराज भट्ट निरन्तर रूपमा चाहिँ सुपर विश्वविद्यालयको आङ्गिक कलेज हुनुपर्छ भन्ने व्यक्ति हो, तर पुष्करनाथ ओझाले त्यो विषयमा किन बोल्नु भएन?
हो, उहाँको चाहिँ भिजन चाहिँ अलि कैलाली क्याम्पस आफैमा सक्षम छ भन्ने चाहिँ अलिअलि बुझिएको हो, तर अब कुरा के हो भने अब सरकारले एउटा ढोका खोलिसकेपछि त्यो ढोका बन्द गरेर थुनेर फेरि अर्को ढोका खोल भनेर चाहिँ खोल्यो भने त्यो कतिसम्म सम्भव छ, उसले हामीले कहिले चाहिँ उसले सुन्छ, त्यो कहिले बन्छ, त्यो कुरा पनि समाजले हेर्नु पऱ्यो नि।
आज तरङ्गित बनेको छ धर्मराज सर, यहाँलाई थाहा छ
तरङ्गित बनेको छ। यस त तरङ्गित बन्ने एउटा नयाँ कुरो बन्दाखेरि तरङ्गित हुन्छ।
यो हामीले 2065 सालमा सुपर विश्वविद्यालयको लागि आन्दोलन गऱ्यौँ कैलाली कञ्चनपुर डोटी डणेलधुरा बजाङ बाजुरा अछाम पुरै तात्यो कि
तात्यो एकदमै तात्यो, त्यो एकदमै माग।
आज सुपर विश्वविद्यालय सुदूरपश्चिममा आयो, सुदूरपश्चिमका जनता आज खुसी छन् कि छैन धर्मराज जी बताउनुहोस्। अब
खुसी छन्। अब यो 15 क्याम्प 25 क्याम्पस सरकारी हुनु भने पहाडमा चाहिँ मान्छेले आफ्नो जग्गा बेचेर सारा आफ्नो चाहिँ विकासको लगानी चाहिँ के अरे क्याम्पसहरूमा लगाएर आएको छ, हामीले पो बरु आफैले चाहिँ विद्यार्थीबाट आखिर त्यो विद्यार्थीबाट जो फी लिएको फी पनि त जनताकै चाहिँ पेट काटेरै लगेको त हो नि। एकातिर तपाईँको जनताले सरकारलाई ट्याक्स तिर्ने अनि त्यसपछि अर्कोतिर त्यो शिक्षामा लगानी गर्ने, उच्च शिक्षामा तपाईँलाई थाहा छ सुदूरपश्चिममा 3 फ्याकल्टी मात्रै सरकारले चाहिँ चलाएको छ। एउटा महेन्द्रनगरको साइन्स क्याम्पस भन्यो भने त्यो साइन्स फ्याकल्टी हो, अनि उता डोटीको चाहिँ क्याम्पसलाई हामीले त्यो सरकारी क्याम्पस हो भने त्यो त खालि आर्ट्सको फ्याकल्टी हो, र डणेलधुरा एजुकेसनल फ्याकल्टी। सरकारले एउटा क्याम्पसका 3 फ्याकल्टी चाहिँ के अरे मात्रै गरेको छ, जब कि हाम्रो चाहिँ सुदूरपश्चिमले चाहिँ कति हुन्छ भन्दाखेरि हाम्रो जनसङ्ख्या अहिले 26 चाहिँ हाम्रो चाहिँ क्याचमेन्ट हो होइन सुदूरपश्चिमको मात्रै 26 जनसङ्ख्या जो डिसएडभान्टेज छ विश्व मानव सूचकाङ्कमा मध्यमाञ्चल त कङ्गोभन्दा मात्रै अगाडि छ, तपाईँको हाम्रो सुदूरपश्चिम चाहिँ पछाडिका 10 देशभन्दा अगाडि छ मतलब उसमा, जबकि चाहिने के अरे पोखरा भनेको पोखरा काठमाडौँ भने युरोपियन स्ट्यान्डर्डमा छ, एसियाका एकदम डेभलप्ड चाहिने सहरहरूमा पनि पर्छ त्यो जीवन स्तरको।
होइन बाहिर चर्चा के भइरहेको छ भने तपाईँ लामो समयदेखि त्यहाँ हुनुहुन्छ, तपाईँले आफैले पनि भन्नुभयो 2052 सालदेखि म त्यहाँ अध्यापन गराइरहेको छु भन्नुभयो होइन, तपाईँ इङ्ग्लिसको टिचर पनि हुनुहुन्छ त्यहाँ, अहिले क्युए सर्टिफाई पनि प्राप्त भयो हेर्नुहोस् कैलाली बहुमुखी क्याम्पसलाई, बेला बखतमा विश्वविद्यालय अनुदान आयोगले पनि जुन किसिमको होइन अनुगमन गर्यो, रिपोर्ट पेस गर्यो, हामीले निरन्तर मैले हेरेको छु आन्तरिक कुराहरूलाई मैले अध्ययन गर्दा 2051 सालदेखि डाक्टर हेमराज पन्तले सुपर विश्वविद्यालय बनाउनु पर्छ र यस क्षेत्रका यी कलेजहरूमा सरकारी लगानी भित्राइनुपर्छ भनेर भनौँ न मागपत्र बिन्ती पत्र चढाएको हो कि होइन धर्मराजी?
बिन्ती पत्र भन्ने भन्नु हुँदैन, बिन्ती पत्र अहिले कसैलाई कहीँ चढाइँदैन, हकको पत्र हुन्छ
होइन,
पत्र चढाएको
त्यतिखेरको सरकार त श्रीपाँचको सरकार हो नि त।
हो त्यो बिन्ती पत्र त त्यो सरकारलाई त श्रीपाँच महाराजलाई बेला बेला बिन्ती पत्र दिएको छ यो, तर के भने त्रिभुवन विश्वविद्यालयको नीति छैन भनेर राजाका चाहिँ के अरे तोक लागेको कुरा पनि त्यहाँ मान्ने थिएन, त्यसपछि राजाले चाहिँ त्यो त्यस्तो उपाय नभइसकेपछि पो चाहिँ हामीलाई त्यो जङ्गल सहितको जग्गा दिया हो त उसले चाहिँ त्यसपछि त्यो 78 लाख रुपियाँ जो हामीले सुरुमा वन बेचेर जो भयो त्यो पैसा नै ब्याङ्कमा खर्च नगरिकन त्यसैको ब्याज बढ्दै जाँदा र पछि पनि नाफा मात्रै, अब त्यो विद्यार्थी बढ्दै गयो, अब त्यो त्यहाँको भित्र भ्रष्टाचार इत्यादि केही भएन, सफा किसिमले काम भएर न आजको स्थितिमा पुगे हो। त्यसो भएर अब सरकारी क्याम्पस पहिला कुरो त यहाँको समाजले यो भनिदिनु पऱ्यो कि यहाँ चाहिने के अरे यो मेट्रोपोलिटन सिटी हुँदाखेरि अहिले अब यहाँ चाहिने सुदूरपश्चिमको जो सेन्टर कोर एरिया छ त्यहाँ नेपाल सरकारको लगानीको क्याम्पस हुने कि नहुने पहिला त्यो कुरामा हामी ऊ हुनु पऱ्यो क्या, फिक्स हुनु पऱ्यो, हामीले त्यो एउटा डिसाइड गर्नु पऱ्यो। अब देशको चाहिँ यो धनगढी जस्तो एउटा सहर छैन जहाँ एउटा सरकारी क्याम्पस नहोस् हेर्नुहोस् होइन, झापामा 4-5 जमानामा टिउका छन्, अनि विराटनगरमा छ, वीरगन्जमा छ, पोखरामा कति सरकारी चाहिँ कलेजहरू छन्, पहिला त हामी त्यसमा जानु पऱ्यो होइन, हामीमा चाहिँ त्यो भोलि अर्को अब हामीले यो यत्रो सुदूरपश्चिमका मान्छेले प्राविधिक शिक्षा लिन सबै पूर्वै जाने मतलब पोखराई जाने, हेटौडाई जाने, काठमाडौँ
होइन, एउटा कुरा डाक्टर धर्मराज उपाध्यायजी जुन किसिमले हामी बहस गरिरहेका छौँ 2051 सालदेखि 2060-61 पनि त्यतिखेरका भनौँ न अहिले पनि हुनुहुन्छ अध्यक्ष सञ्चालक समितिका चाहिँ श्री शिवदत्त जोशीजीले बिन्ती पत्र पनि पठाउनु भयो सरकारलाई होइन, त्यतिखेर पनि त्यो बेलाबाट हामी सुपर विश्वविद्यालयको माग गर्दै आयौँ, यहाँको समस्या छ, यहाँलाई चाहिन्छ सुदूरपश्चिम एउटा विश्वविद्यालय चाहिन्छ भन्यौँ। आज सुदूरपश्चिम विश्वविद्यालयको एउटा आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पस टिकापुर मल्टिपल क्याम्पस दुर्गा लक्ष्मीदेखि लिएर सुदूरपश्चिमका 15 बन्दा यस क्षेत्रका जनतालाई के फाइदा हुन्छ, ती कलेजलाई के फाइदा हुन्छ, अब क्लियर गर्नुहोस्।
यो यस्तो हुन्छ, अब के हुन्छ भने पहिला सरकारी लगानी भइसकेपछि युनिभर्सिटीले माग गरे अनुसार त्यहाँको पर्फर्मेन्स अनुसार निड अनुसार युजिसीले त्यो चाहिँ ग्रान्ट दिन्छ हेर्नुहोस् है। पहिला ग्रान्ट भने यो त धनले हुने कुरा नै हो, जहाँ पनि धन धन भयो पढ फुट होइन भन्छ भन्ने उखानै छ। अहिले हामीलाई त हामीसँग बुद्धि हुँदा पनि काम हुँदैन, कहिले काहीँ धन पनि चाहिन्छ, त्यो भयो एक। अरू कुरो जो पन्ध्रवटा यो जो सञ्जाल भन्छ युनिभर्सिटीको जो इन्टिग्रेटेड सञ्जाल भन्छ, यसले त के हुन्छ भने हामीसँगका अनुभवहरू बझाङका त्यो चाहिँ के अरे बाजुराका अछामका दार्चुला क्याम्पसहरूले पनि सेयर गर्छन् नि, उहाँहरूको हाम्रो चाहिँ त्यो इन्ट्रेक्सन हुन्छ। अनि त्यसले के हुन्छ भन्दाखेरि एक किसिमको एकाडेमिक नेटवर्क बन्छ त्यो होइन। अनि त्यसबाट चाहिँ के हुन्छ अन्तर्राष्ट्रिय चाहिँ उसँग युनिभर्सिटीहरू अरू युनिभर्सिटीहरूसँग पनि हामी सजिलैसँग त्यो पहुँच पुर्याउन सक्छौँ, किन त्यो त रिकग्निसन हुन्छ नि। अब सुरुमा त अब के भने सुरुमा त त्रिभुवन विश्वविद्यालयको पो के रिकग्निसन थियो र बिहारबाट कलकत्ताबाट टिचरहरू ल्याएर बल्ल तल्ल
स्थापना
गरे हो। किर्तिपुरमा के थियो होला 16 सालमा भनेपछि अब अहिलेको स्थिति सुरुवात गर्दाखेरि कसैलाई पनि एक किसिमको असजिलो केही चाहिँ अप्ठ्याराहरू आउँछन्
होइन। अहिले बहसको विषय त भने नि एक थरी पक्षमा अर्को थरी विपक्षमा हुनुहुन्छ। मैले प्राविधिक मित्र अनिललाई आग्रह गरेँ, टिकापुर मल्टिपल क्याम्पसका क्याम्पस प्रमुखलाई टेलिफोन लगाउनका निम्ति आग्रह गरेँ। मैले प्राविधिक मित्र अनिललाई आग्रह गर्छु, उहाँ व्यस्त हुनुहुन्छ अनिलजी, अनिलजीलाई मैले आग्रह गरेको छु, टिकापुर मल्टिपल क्याम्पसका क्याम्पस प्रमुखलाई टेलिफोन लगाउनका निम्ति मैले आग्रह गरेँ। वास्तवमा हामी यो पछिल्लो समय तरङ्गित बनेको छ, जनतामा कन्फ्लिक्ट आएको छ। 2051 सालदेखि डाक्टर हेमराज पन्तले जुन किसिमको बहस सुरु गर्नुभयो, प्रदेशसम्म 7 सुपर विश्वविद्यालय आवश्यक छ, त्यसपछि गएर शिवदत्त जोशीजीले बिन्ती पत्र चढाउनु भएको छ त्यतिखेरका सम्माननीय राजाहरूलाई होइन महाराजहरूलाई पठाउनु भएको छ बिन्ती पत्र कि सुपर विश्वविद्यालय हुनुपर्छ। 2065 सालमा गएर फेरि डाक्टर हेमराज पन्तले सुदूरपश्चिम विश्वविद्यालयको रूपान्तर गरिनुपर्छ र यदि सकिन्न भने टियुको आङ्गिक कलेज बनाउनुपर्छ। यति विषयमा हामी गहन रूपमा बारम्बार लागिरहेका रहेछौँ, अहिले आएर यो उपलब्धिलाई हामी किन स्वागत गर्न सकेनौँ त?
त्यो अचम्म लाग्छ, त्यही चाहिँ त्यस्तो अचम्म लाग्छ र त्यो त्यो गर्नु हुँदैन। त्यस्तो गर्नु भने समाजको चाहिँ के अरे अग्रगतिलाई ब्याग गर्नु हो। त्यसैले हुन त समाजमा हरेक किसिमको एप्रोचहरू दृष्टिकोण हुनु पनि स्वाभाविक हो होइन, मान्छेका विचार हुन सक्छन्। तर अब त्यो भयो भन्दैमा हामीले दूरगामी हित केमा छ त्यो हेर्नु पऱ्यो। हामी त
यो हेडसेट लगाउनु सर, हामीसँग टिकापुर मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख केशव कुँवरजी हामीसँग टेलिफोनमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। कुँवरजी
हजुर नमस्कार।
नमस्ते, यहाँलाई स्वागत छ दिनेश एफएमको तातो बसमा।
हजुर सर,
आजबाट हामीले सुदूरपश्चिममा चाहिँ विश्वविद्यालयमा जसरी आज सामुदायिक कलेजहरू आङ्गिक रूपमा जाने कुराहरू आएको छ, बहस बनेको छ, सुदूरपश्चिममा जनमत डिभाइड भएको छ, राजनीतिक दलहरूले आफू अनुकूल व्याख्या विश्लेषण गर्न थाले होइन। केशव कुँवरजी, तपाईँ टिकापुर मल्टिपल क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्छ, लामो समयदेखि यहाँहरू पनि कसरतमा हुनुहुन्थ्यो कि अब होइन क्युए सर्टिफाई प्राप्त हुनुहुन्थ्यो, तपाईँ विश्वविद्यालयबाट अनुदान प्राप्त भएको र अहिले टिकापुर मल्टिपल क्याम्पससँग भौतिक पूर्वाधारदेखि लगाएर त्यहाँ चाहिँ भनौँ न तपाईँहरूसँग 300 बिघा जमिन पनि छ तपाईँहरूसँग, यति भौतिक पूर्वाधार तपाईँहरूसँग यति सम्पत्ति हुँदा पनि आज टियुको आङ्गिकको रूपमा तपाईँहरूलाई सम्बन्धन दिएन, एउटा सम्बन्धनका लागि मात्र राखिएको छ होइन। अब सुपर विश्वविद्यालयको आङ्गिक कलेज बनाउँदा टिकापुर मल्टिपल क्याम्पसलाई केही आपत्ति छ या ठिक छ, त्यस क्षेत्रमा के छ, त्यहाँका जनताहरूले राय सल्लाह या सरकारवालाहरूले के भन्दै हुनुहुन्छ, त्यहाँबाट सुरु गरौँ।
हजुर, अब यो के छ भन्दा सर, अब यो सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले टिकापुर बहुमुखी क्याम्पस लगायत सुदूरपश्चिमका 15 क्याम्पसलाई जो आङ्गिक बनाउने कुरो चलिरहेको छ, जुन चाहिँ अर्थ मन्त्रालयले दरबन्दी पास गरेको छ, यो एकदमै स्वागतको कुरा छ र यो विशेष गरी टिकापुरवासीका लागि पनि सुखद हो। किन भन्दा अझ बढी टिकापुर बहुमुखी क्याम्पसको अझ बढी विकास र विस्तार अब सम्भव छ। किन भन्दा अहिलेसम्म हामीलाई त्रिभुवन विश्वविद्यालयले मात्र सम्बन्धन दियो र विशेष गरी जेनरल एजुकेसनका विषयमा त चलाउन दिने, विशेष गरी अब तपाईँको चाहिँ जस्तो कि अलिकति टेक्निकल एजुकेसन भोकेसनल एजुकेसनको सम्बन्ध नदिने, जस्तो कि बिबिएको कुरा गरौँ, उसले आफ्नो आङ्गिक बाहेक हाम्रा जस्तो सामुदायिक क्याम्पसले बिबिए दिँदै दिँदैन। त्यसै गरी टिकापुर बहुमुखी क्याम्पस सन्दर्भमा कुरा गर्ने हो भने टिकापुर विकास तत्कालीन टिकापुर विकास समितिले टिकापुर बहुमुखी क्याम्पसलाई 380 बिघा जग्गा दिएको हो र हामीले हाम्रो चाहना भनेको टिकापुरमा एउटा बिएससी एजी क्याम्पस चल्नुपर्छ भनेर हामीले 2-3 वर्ष अगाडि तपाईँको चाहिँ शिक्षा मन्त्रालयबाट एलवाई पनि लगिसकेका छौँ। तर पनि तपाईँको चाहिँ कतिपल्ट हामीले त्यहाँ डेलिगेसनमा गयौँ, त्रिभुवन विश्वविद्यालयले बिएससी एजीको सम्बन्ध नै खुल्दैन हेर्नुहोस्। त्यसकारण मलाई के लाग्छ भन्दा यो समुदायको लागि, यो समाजको लागि, विद्यार्थीको लागि, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकमा हुँदा राम्रै हुन्छ। अब टिका टिप्पणी गर्ने कुराहरू कतिपय बुझेर होला, कतिपय नबुझेर होला,
तर अहिले टिका टिप्पणी बहस छ, जनमत जनमत डिभाइड भएको छ। केशव कुँवरजी यहाँलाई थाहा छ, तपाईँ त्यहाँको क्याम्पस प्रमुख हुनुहुन्छ होइन, यो अहिले बहस बनाएको छ, हामीले बहस पनि आजबाट सुरु गरेका छौँ होइन। वास्तवमै हामी सही कि गलत, हामी सुदूरपश्चिमी जनताले राज्यबाट जहिले पनि पछाडि पऱ्यौँ भन्छौँ। आज सरकारले लगानी गर्नका निम्ति यति ठुलो पहल गर्दा हामीलाई किन आपत्ति भयो भन्ने विषय आयो नि त होइन। अब यो विषयलाई कुरा गर्ने हो भने केशव सर यहाँलाई के लाग्छ, जुन किसिमले अहिले पछिल्लो समय होइन ट्युबबाट तपाईँहरूलाई सम्बन्धन मात्र दिएको छ, आङ्गिक कलेज हो भन्ने जुन किसिमको विश्लेषण बाहिर हुन्छ, के ट्युबको हामी आङ्गिक हो त? आज क्लियर गर्नुहोस् न त।
अब सर हेर्नुहोस् अब यो कति कति ठुलो विरोधाभास कुरा छ। हिजो हिजो हिजोसम्म हामीहरू के भन्दै थियौँ भन्दा सुदूरपश्चिमाञ्चल सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल राज्यबाट हेपियो, शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधारमा लगानी भएन, यहाँ लगानी हुनु पऱ्यो, राज्यको लगानी बित्रिनु पऱ्यो, हामीलाई पछाडि पारिएको छ भन्ने कुरा हामी हिजो यहीँ राजनीति दलहरू हिजो पनि गर्थे। आज राज्यले यहाँ सुदूरपश्चिमका 15 क्याम्पसलाई ल अब पूर्णतया सरकारी क्याम्पसको रूपमा सुदूरपश्चिममा चाहिँ आङ्गिक रूपमा चाहिँ हामी सम्बोधन दिन्छ, के अरे आङ्गिक क्याम्पस बनाउँछौँ र शिक्षामा राज्यको लगानी यति ठुलो लगानी भित्रिएको छ भने हामीले त यहाँ तपाईँको उत्सव मनाउनु पर्ने हो।
तर किन आज निराश, किन यहाँको जनतामा चाहिँ गलत प्रचार गरिँदैछ त आज केशवजी?
यो 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 केही बढी बुझेका र बढी बुझेर पनि बुझ पठाएका केही समाजका टाढाबाट मानिसहरू जो सामुदायिक क्याम्पसमा चाहिँ आफ्नो हालिमाली गर्न पाइन्छ, यहाँको स्थानीय साधन स्रोतको दोहन गर्न पाइन्छ भन्ने खालका मानसिकता बोकेका यी भनेका तपाईँको शिक्षाको विकासको लागि होइन, शिक्षाको विकासलाई रोक्नका लागि।
तर यो यो कुरा गर्दा नि एउटा सहज रूपमा एउटा प्रश्न गर्ने हो यहाँनिर भने सिधा रूपले बुझ्ने हो भने हामी ट्युको आङ्गिकको रूपमा छैनौँ होइन, त्यो सम्बन्धन हामीलाई दिए पनि छैन, मात्र हामी त्यसको पाठ्यक्रमलाई मात्र फलोअप गरिरहेको हो नि त, यसरी हेर्ने शैक्षिक सामग्रीलाई मात्र हामीले पढाइरहेको अवस्था हो केशवजी। यो अवस्था हेर्दा टिकापुर मल्टिपल क्याम्पस लगायत कैलाली बहुमुखी क्याम्पस दुर्गालक्ष्मीदेखि लगायत डडेलधुरा बझाङ अछाम र होइन डोटी बैतडीका जति पनि हुनुहुन्छ सामुदायिक कलेजहरू आज ट्युको पाठ्यक्रमलाई छोडेर हामी विश्वविद्यालयको पाठ्यक्रम एउटा आङ्गिकको रूपमा जाँदा यस क्षेत्रका जनता र यी समग्र कलेजलाई के फाइदा हुन्छ बताउनुहोस् न त आज।
सबैभन्दा पहिला त अब सुपथ मूल्यमा सीमान्तकृत जनताले जनता जनताका छोराछोरीले पनि तपाईँको चाहिँ टेक्निकल एजुकेसनदेखि लिएर हायर एजुकेसनको बाटो खुल्यो। अब अहिले हामीले यहाँ बिए चलाउन सक्दैनौँ, हेर्नुहोस् मेडिकल कलेज चलाउन सक्दैनौँ, बिएससी एजी चलाउन सक्दैनौँ, यी कुराहरू अब विश्वविद्यालयमा हामी आबद्ध भइसकेपछि टिकापुर बहुमुखी क्याम्पससँग यति ठुलो जग्गा छ, हेर्नुहोस् यति ठुलो साधन स्रोत छ, पक्कै पनि हामी भोलिका दिनमा हाम्रो यो समुदाय यो समाजका मानिसको बार्गेनिङ सुदूरपश्चिम के हुनु पऱ्यो, ल बिएससी एजी चलाउनु पऱ्यो, यहाँ तपाईँको इन्जिनियर चलाउँ, मेडिकल कलेज चलाउँ, यति ठुलो साधन स्रोत छ, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय यसो प्रयोग गरोस् भन्यो भन्दा अल्टिमेटली यसको फाइदा त यो समाजलाई हो नि त। त्यसले गर्दा यी समाजलाई कुनै पनि उसमा घाटा लागेको छैन, केही मानिसले गलत प्रचार प्रसार फेसबुक।
तर धेरै कुराहरू के आयो भने पाठ्यक्रममा चाहिँ कमजोरी हुन्छ कि प्रशासनीय प्रशासकीय रूपमा हेर्ने भने सरकारी संयन्त्रमा जाने बित्तिकै अलिकति खुकुलो हुन्छ कि राजनीतिक दलहरू या राजनीतिक दलका जुन चाहिँ सङ्गठनहरू हुन्छ उहाँहरूले चाहिँ बढी रोल खेल्न पाउने हुँदा शिक्षा गुणस्तर खस्किन्छ कि भन्ने टिका टिप्पणी या त्यो किसिमको एनालाइसिस त गरेका छन् नि त मान्छेहरूले।
एकदम यो चासोको यो चाहिँ एकदमै ठिक चासो हो होइन, अब त्यसकारण अब अबको अब हाम्रो तपाईँको चाहिँ प्रतिबद्धता अथवा हाम्रो चाहिँ ड्युटी के हुनुपर्छ भन्दा समुदायको ड्युटी के हुनुपर्छ भन्दा अब कुनै पनि प्रकारको राजनीतिक तपाईँको हुनुहुँदैन। अब हामीले चाहिँ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आबद्ध भइसकेपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र यहाँ आङ्गिक बनेका क्याम्पसहरूको साधारण स्रोतको संयोजनले कसरी प्रयोग गर्न सकिन्छ र एकाडेमिक सेक्टरमा कसरी तपाईँको क्वालिटी एजुकेसनलाई इन्हान्स गर्न सकिन्छ, यतापट्टि हाम्रो चासो हुनुपर्छ र यसका लागि चाहिँ हामीले तपाईँको चाहिँ कटिबद्ध हुनु राजनीतिक दलको पनि प्रतिबद्धता यसमा हुनुपर्छ भन्ने मलाई लाग्छ।
जस्तै
आङ्गिक क्याम्पस हुँदैमा तपाईँको सबै चाहिँ तहस नहस हुने, यहाँको सम्पत्ति सबै सुदूरपश्चिम विश्वविद्यालय लिनेर बेचेर जाने जस्तो कुराहरू जुन भइरहेको छ त्यो एकदम गलत छ, त्यो भ्रामक प्रचार।
जस्तै केशव कुँवरजी यो बहस हामीले गरिरहँदा अहिले पनि तपाईँले हेर्नु भएको छ सुपर विश्वविद्यालय लथालिङ्ग अवस्थामा छ, गुणस्तरीय छैन होइन, हामी यो कुरा गर्छौँ। एकातिर अर्को हेर्ने भने गोल्ड मेडलिस्ट पनि त हामी उत्पादन गर्न सक्छौँ नि त, प्लस पोजिटिभ वेमा हेरौँ न, भोलि नेपाल राष्ट्र ब्याङ्कले खुला प्रतिस्पर्धा गर्यो भने त्यहाँबाट गोल्ड मेडलिस्ट लिन्छ नि त होइन, यो त हामीलाई बहस थाहा छ नि त। अब यो अवस्था हेर्ने हो केशवजी भने सुदूरपश्चिम विश्वविद्यालयको अवस्था, म्यानेजमेन्टको अवस्था, त्यहाँको प्रशासकीय कुरा, त्यहाँको बेला बगतमा ताला लागिने कुराले त राजनीति मौलाएको छ, शिक्षा गुणस्तर खस्किएको छ। यो अवस्थामा यी आङ्गिक कलेज या सामुदायिक कलेजहरूलाई लग्दा भोलि यस क्षेत्रको शिक्षा नै ध्वस्त हुन्छ कि भन्ने यो शङ्का उपशङ्का पनि त छ त केशवजी।
नै त्यो एकदमै ठिक त हैन अब अहिले जुन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तालाबन्दी छ र विभिन्न किसिमका समस्याहरू छन् त्यो समस्याको समाधानको लागि अब जुन 15 क्याम्पस पनि आई क्याम्पसहरूमा आबद्ध भयो अब समग्र अब सबैको दायित्व हो यहाँका राजनीतिक दल समाजसेवी बुद्धिजीवी एकेडेमिक सेक्टरमा काम गर्ने मानिसहरू उद्योगपति सबैको दायित्व के हो भन्दा अब यस प्रकारको व्यतिथी चाहिँ हुन दिनु हुँदैन अब सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खालि कञ्चनपुरको एउटा सानो ठाउँ मात्र सीमित छैन यो समग्र सुदूरपश्चिमाञ्चलमा यो विकास विस्तार भएको छ सात नम्बर प्रदेशमा विकास विस्तार भएको छ सात नम्बर प्रदेशको समृद्धिको ढोका अब शिक्षाले खोल्छ त्यसकारण सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएका व्यक्तिलाई हटाएर अब यसलाई कसरी तपाईँको चाहिँ एउटा सुनिश्चित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा यहाँका राजनीतिक दल समाजसेवी बुद्धिजीवी सबैको चासो हुनुपर्छ र त्यतापट्टि हाम्रो के अरे हाम्रा पाइलाहरू हाम्रा कदमहरू अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
अन्त्यमा जाँदा जाँदै केशव कुमारजी अब टिकापुर मल्टिपल क्याम्पस राम्रोसँग यो क्षेत्रमा जाँदैछ तपाईँहरूलाई बधाई छ शुभकामना छ धेरै लामो मेहनतपछि यहाँहरू सफल हुनुभएको छ धेरैले के भन्न थाले भने अब शिक्षकहरू थाहै हुन लाए होइन उहाँहरूलाई दरबन्दी पनि दिन लाए अस्थायी टिचरहरूलाई अब कसरी राख्ने होला एउटा यो प्रावधान पनि होला धेरै खैला बैला मचिन्छ कि टिचरहरू जो चाहिँ थाहै रूपमा जाँदै हुनुहुन्छ दरबन्दीका लागि लिस्टमा हुनुहुन्छ उहाँहरू चाहिँ खुसी हुनुहुन्छ भन्ने कुराहरू पनि आफ्नो व्यक्तिगत स्वार्थका लागि उहाँहरू खुसी हुनुहुन्छ आज यसको विरोध गरिरहनु भएको छैन भन्ने टिका टिप्पणी हुन थाले कि वास्तवमै हो त शिक्षकहरूले अब यो खुसियाली मनाउनु पर्ने र अरूले निराश हुनुपर्ने बेला हो त केशवजी?
होइन यो हेर्नुहोस् अब यो शिक्षकलाई मात्र खुसी मनाउनु पर्ने अरू सबै निराश हुनुपर्ने कुरो केही छैन मैले अघि भने यो समग्र समुदायलाई शिक्षक पनि यसै समुदायको मानिस हो समग्र समुदाय शिक्षासँग सम्बन्धित सम्पूर्ण स्टेक होल्डरको लागि एकदमै यो राम्रो कुरा हो मैले भन्न खोजेको त्यो भन्दा अब आगामी दिनमा के कसरी तपाईँको चाहिँ यो एकाडेमिक क्वालिटीलाई इन्हान्स गर्न सकिन्छ भन्ने विषयमा बहस हुनु जरुरी छ र त्यतापट्टि हामी सब अग्रसर हुन जरुरी छ कसैले खुसी मनाउनु पर्ने र कसैले दुःखी हुनुपर्ने कुनै कुरा छैन राज्यको लगानी भित्रेको छ राज्यको लगानी शिक्षामा भित्रनु भनेको कदापि नराम्रो होइन र यसले समग्र यो क्षेत्रको विकास र विकासलाई तपाईँको सूचित गर्छ भन्ने चाहिँ मेरो बुझाइ छ।
थ्याङ्क यू सो मच समय दिनुभयो थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो टिकापुर मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्थ्यो हामीसँग केशव कुँवर हुनुहुन्थ्यो उहाँसँग हामीले चर्चा परिचर्चा र बहस गऱ्यौँ उहाँहरूको कलेज जुन चाहिँ टिकापुर मल्टिपल कलेज पनि यतिखेर सुपर विश्वविद्यालयको आङ्गिक रूपमा अगाडि बढेको छ यो विषयमा हामी कुराकानी गऱ्यौँ। वास्तवमा यतिखेर सबै जनता एकाथरी खुसी मनाइरहनु भएको छ केही जनताहरू या भनौँ केही त्यो सरकारवालाहरूले यसको विरोधाभास रूपमा विरोध गरिरहेको अवस्था देखिन्छ सामाजिक सञ्जालमा। हामीसँग स्टुडियोमा हुनुहुन्छ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष हुनुहुन्छ डाक्टर धर्मराज उपाध्याय हुनुहुन्छ उहाँलाई पुनः वेलकम गर्छु पुनः स्वागत छ सर यहाँलाई।
नमस्कार।
धेरै कुराहरू यहाँले सुन्नु पनि भयो होला किनभने हाम्रो केशवजीले राम्रो कुराकानी गर्नुभयो किनभने राज्यको लगानी आज भित्रिएको छ हामीले यसलाई स्वीकार्नुपर्छ भन्ने कुराहरू आएको छ यहाँले के भन्नुहुन्छ?
त्यो कुवर सरको कुरा एकदमै सही हो कुरा त्यही हो होइन अब कुरा के हो भन्दाखेरि अहिले चाहिँ जो हामी चाहिँ सुदूरपश्चिम मध्यपश्चिम यो क्षेत्र जो धेरै पछि परेको छ यसको मुख्य कुरा शिक्षा हो। हेर्नुहोस् शिक्षामा हामीले चाहिने के अरे हुने खानेले मात्रै काठमाडौँ हेटौडा गरेर जान सक्छ तर गरिब मान्छेले टेक्निकल एजुकेसन नलिकन त्यो चाहिँ सम्भव छैन होइन। हाम्रो कैलाली बहुमुखी क्याम्पसले त टियुबाट चाहिँ यो बिबिए चाहिँ उसले लागू गर्यो दोस्रो वर्षदेखि हामीले माग गऱ्यौँ उसले स्ट्रिक्टली के भन्यो भने बिबिए भने सगर काठमाडौँ भ्याल्यूभन्दा बाहिर दिँदैनौँ भने बल्ल तल्ल उनीहरूले पृथ्वीनारायण क्याम्पसलाई दिए त्यसपछि उनीहरूले चाहिँ महेन्द्र मल्टिपल क्याम्पस मोरङ जो आङ्गी क्याम्पसलाई मात्र दिए बिबिए दिन पनि उनीहरू त्यो गोजीको निकै ठुलो चाहिँ के अरे सुनको लट्ठा दिए जस्तै गर्छन् कि र दोस्रो कुरा थाहा छ तपाईँ कैलाली मल्टिपल क्याम्पसले मात्र 4 करोड रुपियाँ वार्षिक चाहिँ त्रिभुवन विश्वविद्यालयलाई विभिन्न नाममा बुझाउँछ प्रत्येक विद्यार्थीलाई सम्बन्धन शुल्क भनेर लिन्छ परीक्षा शुल्क उस्तै छ होइन अनि त्यसपछि चाहिँ गएर सम्पूर्ण यो जो चाहिँ सुरुमा सम्बन्धन लिने बेलै 1,00,000 रुपियाँ यसपालि चाहिँ एमबिएको इक्जाम चाहिँ भएको थियो त्यसमा 10,000 प्रति विद्यार्थी 10,000 हेर्नुहोस् परीक्षा सञ्चालन गर्न मात्रै भनेपछि अब त्यस्तो किसिमले हाम्रो शोषण गर्ने तपाईँको हामीले चाहिँ ल हामीले यहाँबाट चाहिँ गरिब जनताले चाहिँ ऊ गरेको मतलब दुःख गरेर बनाएको पैसालाई एकातिर उनीहरूले ट्याक्स तिर्ने शिक्षाका नाममा अनि उच्च शिक्षामा चाहिँ लगानी जिरो गर्ने होइन अनि अब त्यसपछि फेरि चाहिँ हामीले प्राइभेटबाट जस्तो हैसियत भएर कति मान्छेलाई त समाजमा के भरम छ भने यो त कैलाली क्याम्पस त आङ्गी क्याम्पस हो भन्ने भरम छ
हामी सम्बन्धन प्राप्त होला
त्यही त सम्बन्धन भने खालि लाइसेन्स हो पाठ्यक्रम उसले बनाइदिएको छ त्यो पाठ्यक्रमको इक्जाम लिइदिन्छ।
यो विषयमा तपाईँले भन्नुभयो सम्बन्धनका लागि र आङ्गिकको रूपमा जुन कुरा गर्नुभयो हामीले कहिले पहल
गरेनौँ उसले के गर्यो भने यो कुरा पनि कस्तो भने 35-36 सालसम्म पूर्वका मान्छेहरू अलिक कन्सियस भए उनीहरूले आफ्नो ठाउँमा सबै क्याम्पस सेट गरिसके होइन अनि जब हामीले क्याम्पस खोल्यौँ यहाँ जाने जस्तो बझाङ क्याम्पस खोल्यो त्यो बेला यो 37 सालमा यो कैलाली बाबु क्याम्पस खुल्ने बेला यहाँ अलिकति उच्च शिक्षाको चाहिँ माग हुने बेलामा टियुले के नीति लिदियो भने अब हामी कुनै पनि चाहिँ सरकारी चाहिँ कलेज बनाउँदैनौँ आङ्गी क्याम्पस बन्द भनिदियो उसले त्यसपछि दियो प्राइभेट अनि हामीले अब हाम्रो चाहिँ समाजको निड त थियो नि अब खोल्ने मान्छेले क्याम्पस गाउँ गाउँमा
कसरी सञ्चालन गर्ने कहाँ
जाने अनि सञ्चालन गर्न समस्या भयो अब तिनीहरूले के गर्यो भने मैले यतिसम्म देखेको छु पहाडमा र योजना आउँछ नि योजनामा काम जनताले मरिमरी काम गर्छ अनि त्यो भरपाई त्यसै चाहिँ गरेर त्यो क्याम्पसलाई बुझाउँछ क्या अहिले हेर्नुहोस् त सारा विकासको चाहिँ पैसा त्यहाँ खनाइएको छ भनेपछि यो 15 क्याम्पस भने यो त के भने हिस्टोरिक डिसिजन यो नेपालको
ऐतिहासिक हो सर यो यसले त सुदूरपश्चिमको कायापलट गर्न सक्छ नि क्रान्ति ल्याउन सक्छ नि त
444 चाहिँ एकदम ग्रेमल पोस्ट ग्रेजुएट डक्टर चाहिँ यो चाहिँ के अरे उच्च विद्युत वर्ग बस्दैछ यहाँ त्यो चाहिँ हाम्रै क्षेत्र होस् कहीँको होस् त्यो भने त समाजलाई माथि बढाउन त त्यो एक नम्बर खुसी हुने कुरा जो कुवर सरले भनेको कुरो नि असाध्य राम्रो यो आज त हामीले जुलुसमा हाम्रो क्रान्ति त असफल भयो
होइन हामीले आन्दोलन 2065 सालमा क्या लागि गरेको 63
आन्दोलन किन 47 आन्दोलन किन यसैका निम्ति हो
हामी सुदूरपश्चिममा त्यतिखेर लगानी भित्रिनुपर्छ राज्यको ध्यान गएन सुदूरपश्चिम विश्वविद्यालय चाहिन्छ भनेर हामीले लडाइँ गरे हो
कि माओवादीको माओवादी विद्रोहको चाहिँ सेन्टर हुने कारण के हो यसैका लागि हो अनि जो चाहिँ थारू आन्दोलन उठ्यो के का लागि यसैका लागि हो नि
अधिकारका लागि
अधिकारका लागि हो फेरि दोस्रो कुरा के छ भने यस्तो हेर्नुहोस् मध्यपश्चिमले खोज्नु र हामीले खोज्नु फरक कुरा हो क्या मध्यपश्चिम मध्यपश्चिम भन्छु यो के अरे पश्चिमाञ्चल पोखरा क्षेत्र होइन गण्डकी अञ्चललाई त काठमाडौँ जानलाई कति 60 रुपियाँ भाडातिर पुग्नुहुन्छ नि तपाईँले त चाहिँ के अरे 2 दिन लगाउनुपर्छ हिँड्नलाई रिस कति छ
ओके
अनि त्यसको चाहिँ तपाईँको त्यो एक एक मान्छेले चाहिँ जाँदाखेरि त 1,000-1,200-2,000 रुपियाँ बसको भाडा तिर्नुपर्छ
वास्तवमा यो बस जारी छ धर्मराज सर यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु ब्रेकपछि हामी यो बसलाई निरन्तर दिनेछौँ हामी निरन्तर बसमा छौँ आजबाट हामी सुदूरपश्चिम विश्वविद्यालयका आङ्गिक कलेजहरू जसरी अहिले पछिल्लो समय सुदूरपश्चिमका विभिन्न सामुदायिक कलेजहरूलाई लग्ने निर्णय सरकारले गरेको छ यो निर्णयको विरुद्धमा चाहिँ जुन किसिमको टिका टिप्पणीहरू बाहिर आएका छन् यो सही रूपमा पनि कसैले विश्लेषण गरेका छन् भने कसैले जानु हुँदैन भन्ने तर्कहरू पनि बाहिर आइरहँदा यो बसको विषय हामीले बनाएका छौँ यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु
ल
खुसीको खबर आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रो सहर धनगढी कैलालीमा स्थापना गरिएको धनगढी नेत्रालय आँखा अस्पतालबाट यही मिति 2074 साल भाद्र 10 गतेदेखि आँखा स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा सुरु गरिएको सहर्ष जानकारी गराउँदछौ वरिष्ठ नानी प्रत्यारोपण एवं मोतीबिन्दु विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त र वरिष्ठ पर्दा तथा मोतीबिन्दु विशेषज्ञ डाक्टर दीपक खड्का लगायत प्रख्यात दक्ष नेत्र विशेषज्ञहरू एवं नेत्र प्राविधिक तथा आधुनिक प्रविधिद्वारा आँखा उपचारको प्रबन्ध गरिएको छ अन्तत आँखा स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि धनगढी नेत्रालय आँखा अस्पताल यहाँहरूको सेवामा समर्पित रहेको बेहोरा अनुरोध गर्दछौ साथै नयाँ आँखा अस्पताल सञ्चालनमा आएको उपलक्ष्य तथा बडा दशैंको शुभ अवसरमा बडा दशैं 2074 सम्मका लागि उपचारमा 10% छुटको व्यवस्था समेत रहेको बेहोरा सहर्ष जानकारी गराइन्छ अस्पतालमा सुपथ मूल्यमा उपलब्ध सेवाहरू बिना टाँका मोतीबिन्दुको शल्यक्रिया मोतीबिन्दुको फेको प्रविधिद्वारा शल्यक्रिया जलबिन्दुको शल्यक्रिया मासु पलाएको शल्यक्रिया याग लेजर सेवा तथा आँखाका अन्य रोगहरूको शल्यक्रिया नजर जाँच चस्मा एवं इलाज गरिन्छ स्थान धनगढी नेत्रालय प्राली धनगढी उपमहानगरपालिका 3 चटकपुर कैलाली आयल निगम सँगै 091-416-072-9584-20422
हे नाति यता सुन त हिजो तिमीले फेसबुकमा मासुका विभिन्न परिकारका फोटो हालेका थियो मेरो त मुखै रसाइरहेछ
बाजेलाई त थाहै रहन्छ नातिको होटेलमा विभिन्न मासुका परिकारहरू पाउँछ भनेर
नातिको होटल अनि हामी बाजेलाई थाहा नहुने
थाहा त हुन्छ नि बाजे मेरो होटेलको नाम होटल वेलकम हो अनि के भन्दा नि बाजे दक्ष कुकहरूद्वारा विभिन्न प्रकारका खाना खसीको सेकुवा लोकल कुखुराको लेग पिस चेस्ट पिस चिकन रोस्ट चिकन ग्रेभी चिकन सुप साथै खाना बस्नको पनि व्यवस्था गरेको छु नि बरु बाजेलाई पनि वेलकम छ है
ल त्यसो भए म आज साँझ तिम्रो होटलमा पुगिहाल्छु नाति ल
होटल वेलकम धनपा 8 क्याम्पस रोडबाट एलएन चोकमा सरेको छ प्रुफ राइटर प्रेम ओली 98485-92616 र 98241-6590
खाउला पिउला रमाइलो गरौला दसैँ आयो फेरि
बाँडौ मिलेर खुसियाली यस पालिको दसैँ तिहारमा एमआई को मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाए।
दुबई टुर, बैंकक टुर, पल्सर, गोल्ड कॉइन, सिल्वर कॉइन, शॉपिंग भाउचर्स, एमआई फोन, एमआई लैपटॉप, एमआई स्कूटी, एमआई टीवी र अन्य एमआई का प्रोडक्टहरू जित्नुहोस्।
एमआई मोबाइल्स।
डीएफएम टाइम चेक। It's 8 AM.
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी।
ऐश्वर्या बहुमुखी कैंपस धनगढ़ी कैलाली को बीएससी र बीबीएस को प्रवेश परीक्षा संबंधी सूचना। त्रिभुवन विश्वविद्यालय सम्बन्ध प्राप्त सुदूरपश्चिम के अग्रणी शैक्षिक संस्था सेती अंचल को पहिलो विज्ञान कैंपस को रूप में स्थापित समुदाय द्वारा संचालित इस ऐश्वर्या बहुमुखी कैंपस में शैक्षिक सत्र 74-75 का लागि बीएससी र बीबीएस में भर्ना खुले सहर्ष जानकारी कराइन। भर्ना संबंधी कार्यक्रम आवेदन फार्म भरी बुझाने अंतिम मिति बीएससी तर्फ यही कार्तिक 17 गते सम्म,
बीबीएस तर्फ कार्तिक 23 गते सम्म,
डबल दस्तुर को अंतिम मिति कार्तिक 24 गते सम्म। प्रवेश परीक्षा मिति र समय बीएससी तर्फ यही मंसिर 2 गते शनिबार बायो ग्रुप को बिहान 11 बजे देखि फिजिक्स ग्रुप को दिउँसो 4 बजे,
बीबीएस तर्फ कार्तिक 24 गते बिहान 8 बजे देखि।
प्रवेश परीक्षा शुल्क बीएससी तर्फ 800, बीबीएस तर्फ 250। ओरिएन्टेसन क्लास यही कार्तिक 30 गते। कक्षा 11 पास भई कक्षा 12 को मौका परीक्षा दिने विद्यार्थीहरूले पनि प्रवेश परीक्षा में सहभागी हुन पाउने छन्। बीबीएस तर्फ बस सुविधा समेत उपलब्ध भएको जानकारी गराइन्छ। विस्तृत जानकारी लागि प्रशासन 091-523-270, विभागीय प्रमुख बीएससी 98-48-42-48-99, विभागीय प्रमुख बीबीएस 98-58-42-45-45, क्याम्पस प्रमुख 98-58-42-10-79।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98-485-58-860।
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। प्रदेश नम्बर 7 को आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। बिहानको 7:30 बजेदेखि करिब करिब 8:15 बजेसम्म हामी चर्चा परिचर्चा र बहस गर्छौँ। आजबाट हामीले बहस सुरु गरेका छौँ। वास्तवमा सुदूरपश्चिमका विभिन्न सामुदायिक कलेजहरूलाई ट्युको बाटो चाहिँ यता ल्याएर अहिले सुपर विश्वविद्यालयको आङ्गिक कलेज बनाउने भन्ने निर्णय अगाडि बढिरहँदा किन आपत्ति भइरहेको छ, किन टिका टिप्पणी बहस बनेको छ, सामाजिक सञ्जालमा बडो एउटा तरङ्गित बनिएको अवस्था देखिन्छ। यो विषयमा यहाँलाई के लाग्छ? यो बहस सुनिरहँदा यहाँलाई कुनै पनि जिज्ञासा, प्रश्न या तपाईँलाई कुनै विचार राख्न मन छ भने 091-410-216 लाइन यहाँहरूको लागि खुला गरेको छ। कृपया फोन गर्नुहोस्। 091-410-216 लाइन। हामीसँग स्टुडियोमा हुनुहुन्छ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष हुनुहुन्छ, हामीसँग डाक्टर धर्मराज उपाध्याय हुनुहुन्छ। उहाँलाई म पुनः वेलकम गर्छु। उपाध्याय सर, पुनः स्वागत छ। वास्तवमा हामी यो अहिले पछिल्लो समय कुराकानी गरिरहँदा हेर्नु न, अब शिक्षा गुणस्तरको कुराहरू बेला बखतमा उठे हेर्नुहोस्, यहाँलाई थाहा छ कि वास्तवमै हामी ट्युको यो सम्बन्धनबाट पाठ्यक्रमलाई अलग गरेर हामी भने सुपर विश्वविद्यालयको जाँदा अहिलेको अवस्था व्यतीत हेर्नु भएको छ। कैयौँ महिनासम्म ताला लागेका साना साना इस्युमा शिक्षकको नियुक्ति, क्याम्पस प्रमुखका नियुक्ति, डिनका नियुक्ति, रजिस्ट्रारका नियुक्तिलाई लिएर बेला बगतमा चाहिँ आन्दोलन भएको देख्छौँ। यो अवस्था रह्यो भने आम जनताले भन्नु पनि त स्वाभाविक हो नि त, पढाइको गुणस्तर खस्किन्छ, हाम्रा उत्पादनहरू राम्रा नहोलान्, भोलि यो शङ्का उपशङ्का यो बहस गर्न आवश्यक छैन र
छ। त्यो त त्यो होस्, त्यो एकदम राम्रो कुरा हो कुरा, तर के हो भनेपछि यहाँनिर बुझ्नु पऱ्यो। केन्द्रीय कार्यालयमा ताला लागेकै कुरा गर्ने हो भने त त्रिभुवन विश्वविद्यालयका कार्यालयमा एक दिन पनि ताला खाली हुँदैन, तर पढाइ त भइरहन्छ नि। ल ठिक छ, जाने ऊ अहिले जाने के अरे ल उसमा केही होला, त्यो सुरुको स्थितिमा बन्दाखेरि यताउति मान्छेले सिक्या पनि हुँदैन, त्यो सुरुवातीमा यस्ता प्रब्लमहरू जहाँ पनि दुनियाँमा आउने हुन् है, महिनाहरूमा पनि आयो, त्यो नआउनु पर्थ्यो, दुर्भाग्य हो। तर अबका दिनहरूमा उहाँहरूले सुधार्नु पर्ला नि त, हामी गएपछि त्यसमा सुधार गर्छौँ नि, हाम्रो कल्चर छ नि त त्यो। टिकापुर र हामी गएपछि त हामीसँग 120 टिम छ, उनीहरूसँग 30-40 छन्, त्यो लिडरसिपमा हाम्रो मेजोरिटीले भएपछि त हामी आफ्नो किसिमले पनि काम गरौँला नि, त्यहाँ उहाँहरू पनि मान्नु होला। अनि त्यो जाने के अरे फेरि सानातिना ताला लाग्दैमा यहाँ पढाइ नहुने त होइन नि, उहाँ पनि पढाइ त भइरहेछ, फेरि पढाइ नभए पनि होइन। त त्यसो भए त्यो सानो स्केलमा हुँदाखेरि अहिले अब एक किसिमको त्यो सजिलो आएको हो, त्यो
गुणस्तरीय हुँदैन कि अब ट्युको जुन सिलेबस छ, शैक्षिक पाठ्यक्रम छ,
पाठ्यक्रमका कुरामा के हो भने पाठ्यक्रम नयाँ बन्ने पाठ्यक्रम त्यो जहिले पनि राम्रै हुन्छ, पाठ्यक्रम बनाउनु त्यति ठुलो कुरा
होइन सर, राम्रो हुन्छ। ट्युको त एउटा ब्रान्डेड हो नि त सर, ट्युमा पढेको त भ्यालु छ भन्छन् नि त। अब नयाँ यो विश्वविद्यालय
ट्युको भ्यालुको कुरा गर्नुहुन्छ भने यसमा के भने ट्यु अहिले विश्वमा 6463 स्थानमा छ ट्युको चाहिँ वर्ल्ड ऱ्याङ्क होइन। काठमाडौँ युनिभर्सिटी त भर्खरै खुलेको हो नि, उसको ऱ्याङ्क 6123 छ
त्यसको तुलनामा।
अनि देशकोमा काठमाडौँ युनिभर्सिटी फर्स्ट ऱ्याङ्क हो, त्रिभुवन युनिभर्सिटी सेकेन्ड ऱ्याङ्क हो। त अनि त्यो त्यो त अब यो त यो युनिभर्सिटीको रिकग्निसन त यो ऱ्याङ्कबाट हुन्छ। यो ऱ्याङ्क डिटर्मिन कसरी हुन्छ भने यसमा चाहिने कसरी काम भयो, एकाडेमिक पर्फर्मेन्स के हो, स्टुडेन्टको क्वालिफिकेसन के हो, होइन कस्तो किसिमको तपाईँले उत्पादन दिनुभयो भन्ने कुरामा हो। त्यो त हामीले बुझाएको छ नि त, जस्तो हामी चाहिँ राम्रै उत्पादन गर्छौँ। अहिले जो ट्युको हामी सिलेबस पढाउने मान्छेहरू मतलब पियुको सिलेबस फारवेस्टर्न युनिभर्सिटीको सिलेबस पनि उस्तै गरी ह्यान्डल गर्छौँ नि।
के पाठ्यक्रममा फरक हुन्छ र धर्म के लाग्छ, किनभने मान्छेले के सोच्छन् भने अब नयाँ विषयवस्तु होला, अलगै होला, त्यति गुणस्तरीय हुँदैन कि, यहाँका उत्पादन त्यो बजारमा बिक्री हुँदैनन् कि, भोलि डिमान्डेड हुँदैन कि, एउटा युनिभर्सिटीको सर्टिफाईलाई त्यति, जस्तै अहिले पोखरा युनिभर्सिटी कुरा छ, पूर्वाञ्चल विश्वविद्यालयको कुराहरू छ, यहाँले बुझ्नु भएको छ नि।
पोखरा युनिभर्सिटीको प्राविधिक शिक्षा लिएको कहीँ बेरोजगार देख्नु भएको छ? एकजना बेरोजगार छैन पोखरा युनिभर्सिटीले जो यो अहिले।
तर तुलनात्मक रूपमा कुरा गर्ने भने त ट्युलाई नै अझ नै मान्छेको दृष्टिकोण या मान्छेको थिङ्किङ त के छ भने ट्यु भने ट्यु नै हो नि भन्ने त छ नि।
त्यो छ, त्यो त यस्तो हुन्छ, त्यो त 2016 सालमा ट्युको मान्यता थिएन नि त, बनारसबाट गएर बनारसले परीक्षा लिने, बनारसबाट सञ्चालित हुन्थ्यो क्या त्यो। त्यो सुरुमा त्यो हुन्छ नि त, सुरुमा भएको नयाँ मान्छेलाई चिन्नु तपाईँको गाह्रै हुन्छ, समय त लाग्छ त्यो, होइन हो। त्यो गर्न अप्ठ्यारो हुन्छ भन्दैमा ल, त्यस्तो चाहिँ साह्रै चाहिँ अन्तर्राष्ट्रिय मान्छेलाई चिन्ता हुने मान्छेले हुन त हेर्नुहोस्, त्यो अब लोकसेवाले त त्यो यो यो युनिभर्सिटी ऊ युनिभर्सिटी भन्दैन। लोकसेवाले खोज्ने भने त क्यान्डिडेटको क्वालिफिकेसन पर्फर्मेन्स दक्षता त्यो खोज्ने हो, होइन त्यो हामी दिन्छौँ, त्यो जुनसुकै युनिभर्सिटीले दिन्छ, कुनै पनि करिकुलममा दिन्छ। अब हो कहीँनिर ब्रान्डेड भने अन्तर्राष्ट्रिय क्षेत्रमा हुने कुरा हो ल, त्यसकै लागि कसैलाई तत्कालै यदि त्यो समस्यै पर्छ भने त हामीसँग अरू सामुदायिक कलेज पनि त छन् ल, ट्युकै छन् नि, त्यस्तो चिन्ता हुने मान्छेलाई। नत्र त्यो चाहिँ किन हामीलाई पनि अन्तर्राष्ट्रिय रिकग्निसन मिल्ला नि त्यो भोलि काम गरेर,
होइन। एउटा विश्लेषण के भयो भने हिजो आन्दोलन गरेर 2064-65 त्यहाँको पूर्वाधार देखाएको होइन मैनगरमा
एकदमै,
होइन त्यतिखेर के अरे साइन्स क्याम्पसको जमिन भौतिक पूर्वाधारलाई त्यहाँ देखा हो कि होइन? तर आज साइन्स क्याम्पस त त्यसको आङ्गिक बन्न सकेन,
हेर्नुहोस् जनताले के भन्यो भने एउटा ट्युको आङ्गिक हुन्छ, एउटा चाहिँ
सुपर कलेज प्राप्त गरेर जनताले,
त्यो मात्र छैन उनीहरू चाहिँ अब यो एउटा संस्कृत सरकारी त्यहीँ छ, अब त्यो तपाईँको त जनताको अनुसार हो नि त, हाम्रो धनगढीको जनता र मैनगरको जनता ठ्याक्कै अपोजिट सोच्छ क्या, हेर्नुहोस् उनीहरू के सोध्छन् भने अस्ति मात्र म गएको थिएँ त्यहाँ, कुरा के हुँदै थियो भने एउटा कलेज चाहिँ त्यहाँ यो आयुर्वेदिक क्याम्पस जो नि जो यहाँ खोल्ने भनेको छ नि, त्यो आयुर्वेदिक क्याम्पस खोल्नु पऱ्यो भनेर उहाँ रमेश लेखजीले सारा पहल गरेर उहाँ चाहिँ जम्मा जनता लागेर त्यसमा चाहिँ अगाडि बढिरहेको छन् उहाँ त। त्यसले उनीहरू त जति सक्यो सरकारी बनाउनमा, जति बढी क्याम्पस जतिजना विश्वविद्यालय छौँ तान्न सके राम्रो, उनको त ठाउँ बन्छ नि, त्यो हिसाबले हेर्छ उहाँ। अब हामी कहाँ हेर्ने दृष्टिकोण कस्तो भने अब त्यो क्वालिटी नभएर गएन भने आजभोलि पनि जानेमा अझ कुरा गरिरहेछन्, त्यो कुरा हो। त त्यसरी यो त भोलिका हामी सबै 15 कलेज गइसकेपछि हाम्रो चाहिँ एउटा त्यो एकीकृत चाहिँ एमओयु भइसकेपछि ती कुरा त पछि निर्धारण हुने
होइन। धर्मराज सर एउटा विश्लेषण त यो होला नि त, कैलाली क्याम्पस आज सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था हेर्नुहोस्, होइन हजारौँ जनता यहाँ पढ्छन्, हजारौँ जनताका छोराछोरी पढ्छन् भनौँ न, विद्यार्थीहरूको भविष्य हामीले बनाएको छौँ। यो अवस्था हेर्दा त पहाडका अब धेरै शुभचिन्तकहरू होला नि, यहाँका होला नि, होइन? अब कैलाली क्याम्पसको हाइट यो छ, भोलि त्यहाँ जाने बित्तिकै यसको प्रशासकीय कुराहरू आउलान्, होइन व्यवस्थापकीय कुराहरू आउलान्, यसलाई कसरी लग्ने भन्ने कुरा आउला, राजनीतिक दलहरूले चाहिँ त्यही अनुसार खेल्ने मौका पाउलान्, किनभने सरकारी क्याम्पसमा बढी राजनीति हुन्छ हेर्नुहोस् फेरि, यो भन्ने विश्लेषण त गर्छ नि त, किनभने कैलाली क्याम्पस आज जुन स्ट्यान्डर्डमा छ भोलि खस्किन सक्छ नि त भन्ला नि त।
राजनीति त यस्तो हो, त्यो त के हो भने त्रिभुवन विश्वविद्यालयमा राजनीति छैन, अब म यो कुरो क्वेसन सोधौँ न त, ल हेर्नुहोस् त्यो तीर्थखनिया चाहिँ काङ्ग्रेसको उसबाट गएका हुन् कि होइन, सिधा कुरा सुधा त्रिपाठी भनेको एम सिधै माओवादले राखेका हो कि होइन, होइन त्यो त अहिले के, त्यो त राजनीतिक दलहरूको प्रतिबद्धतामा भर पर्छ, उनीहरूले देशको शिक्षालाई कसरी सञ्चालन गर्ने भन्ने राष्ट्रिय नीति बनाउनु पऱ्यो क्या। उनीहरूले चाहिँ उच्च शिक्षामा कुनै पनि शिक्षामा राजनीति हस्तक्षेप हामीले गर्नुहुन्न, हामीले प्रोफेसनलहरू बनाउनुपर्छ भन्ने हो, देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने हो भने हस्तक्षेप बन्द गर्नुपर्छ, यी संस्थाहरू स्वतन्त्र हुनु हुन दिनुपर्छ, यो सिक्लान् एक दिन होइन, अहिले नसिकेका स्थिति हो। अब यसै गर्ने हो भने त ट्यु पनि बस्दैन, केही पनि बस्दैन, कुनै चाहिँ पोखरा पनि बस्दैन, अर्को पनि बस्दैन, यो त लथालिङ्ग भत्ताभुङ्ग जहाँ छ। तर यसै बिच पनि अझ के भन्ने भने कैलाली क्याम्पसमा जो हामीले गरेका छौँ नि त्यो कल्चर डेभलप गरेर त हामीलाई थाहा छ नि त, टिकापुरबाट हामीलाई थाहा छ नि, राजनीति गर्नु राम्रो होइन भन्ने हाम्रो ठुलो टिम छ नि त, 120 जति हामीलाई थाहा छ कि राजनीति गर्दा बिग्रिन्छ भन्ने, उति चाहिँ टिकापुरवालालाई थाहा छ, त्यति पहाडकालाई पनि थाहा छ। बरु सुदूरपश्चिममा मैले के देखाएको छु भने राजनीतिक रूपमा धेरै ठुलो डिफरेन्स आउँदैन।
तर शिक्षकहरू अहिले तपाईँहरू खुसी हुनुहुन्छ, जो अब दरबन्दी प्राप्त हुने भयो, अब स्थायी कर्मचारी बनिने भयो भनौँ न, होइन अलिकति अब त्यसको चाहिँ भनौँ न भोलि गएर सञ्चय कोषहरू होलान्, पेन्सनहरू पाक्लान्, भविष्य सुरक्षित हुने भयो, अलिकति खुसी त हुनुहुन्छ नि।
अरू अरू कलेजको कुरा मलाई थाहा छैन, जहाँसम्म हाम्रो कलेजको कुरा हो नि त्यसमा हामीलाई त्यो खुसी न बेखुसी केही छैन। हाम्रो चाहिँ 6 करोड रुपियाँ त हामीले 5 करोड रुपियाँ उसको यो उपदान कोषमै छुट्याएका छौँ, हामीसँग 15-18 करोडको बजेट छ होइन, वर्षको 1.5-2 करोड हामी नाफा गर्छौँ, भनेपछि हामीलाई हाम्रा भविष्यका विषयमा त्यो कुनै चिन्ता गर्नु पर्दैन। हाम्रा रिटायर्ड भएका साथीहरूले फुल पेन्सन के अरे उपदान लिनुभएको छ, उहाँले चाहिँ के अरे ऋषिराज जोशी जो हाम्रो लेखा अधिकृत हुनुभयो उहाँले चाहिँ यहाँबाट लिएको पेन्सन नवजीवनमा राख्नुभएको छ, त्यसको ब्याज मात्र उहाँको तलब बराबर मासिक आउँछ। हामीलाई त यसमा फाइदा छ, नजानमा फाइदा छ, तर नगएपछि हामी के गर्छौँ भने हामी यही लिमिटेड चाहिँ पोजिसनलाई खुम्च्याएर राख्छौँ। हेर्नुहोस् हामी बढ्न अलि हामीसँग खर्च हुँदैन क्या, बढ्नलाई त जस्तो प्राविधिक शिक्षा चाहिँ तपाईँले लाउनुभयो भने तमाम खर्च हुन्छ, भोकेसनल एजुकेसन चाहिँ उसमा त कस्ट हुन्छ नि, त्यो कस्ट हामीले विद्यार्थीबाट विद्यार्थीको चाहिँ पेट काटेर सक्दैनौँ। त्यसपछि हामी
अहिले ट्युको यो एउटा सम्बन्धनबाट हामी चलिरहँदा भोलि गएर सुपर विश्वविद्यालय जाँदा शिक्षकहरूले पढाउँदैनन् कि भन्ने विश्लेषण त आउन सक्छ नि त, त्यो प्रश्न त आउला नि त। अब शिक्षकहरू चाहिँ हालिमुहाली भइहाल्यो, उहाँहरू थाहै भइसक्नु भयो, पढाए पढाए हुन्छ, नपढाए नपढाए हुन्छ भन्ला नि त फेरि त।
ए त्यो त्यो हुँदैन, त्यो कुरामा म सहमत छैन। त्यो किन हुँदैन भने जस्तो म छु, मलाई त के इगो हुन्छ भने अब मैले ट्युसँग कम्पिट गर्ने हो,
होइन त्यहाँको दिन उनलाई तपाईँ राजनीतिक दलको ढोका धाउनु हुन्छ नि त धर्मराजी।
नै नै यो ढोका धाउनु हुँदैन यसमा, यो सिद्धान्त मेरो त सिद्धान्त त म चाहिँ धाउने छैन, म आफ्नो कुरा नि, र मेरा धेरै साथीहरू नधाउनेमा छन्, हामीले त्यो अस्ति कमिटमेन्ट पनि गरिसकेका छौँ, हामी कसैका ढोका धाउने होइन। धाउने भए त प्राइभेट क्याम्पसमा हामी आउँथ्यौँ, जति बेला 52 सालमा ढोका धाएर चाहिँ ट्युको चाहिँ उसमै म आङ्गी कलेजमै प्रोफेसर भइसक्थेँ नि, त्यो त व्यक्तिको परिवृत्ति पनि हो। हेर्नुहोस् है, अब त्यो कुरालाई निस्तेज पार्नु पऱ्यो नि त राजनीतिक पार्टीले, सोच्नु पऱ्यो।
वास्तवमा हामी भोलि डाक्टर हेमराज पन्त सरसँग कुराकानी गर्दैछौँ, किनभने उहाँ चाहिँ पूर्व रजिस्ट्रार पनि हो, उहाँले धेरै ठुलो आन्दोलन गर्नुभएको थियो। सुपर विश्वविद्यालय के हो त वास्तवमा, हामीले किन खुसी मनाउनुपर्छ भन्ने विषयमा हामी भोलि कुराकानी गरौँला। अन्त्यमा अब धेरै जनतालाई लागेको छ कि अब यो कैलाली बहुमुखी क्याम्पस त्यहाँ जाँदा सकिहाल्ने हो कि सकिसक्यो कि, यो किसिमको एउटा बाहिर प्रचार छ।
त्यो त्यो हुँदैन, त्यो त के भने त्यो जमिन लगेर कसैले बेचेर लैजाने त होइन नि, एक दोस्रो हाम्रो एमओयु हुन्छ, अब एमओयुमा हाम्रा तमाम कुरा हुन्छन् होइन, हामीले त्यहाँ तमाम त्यो हामीसँग भएको जो सेभिङ पैसा छ त्यो हामी यहीँ खर्च गर्ने किसिमले कुरा गर्छौँ नि त उहाँहरूलाई, जति अरू क्याम्पसले कन्ट्रिब्युट गर्ला हाम्रो पनि कन्ट्रिब्युसन त्यही होला होइन, अनि हाम्रो आफ्नो डेभलपमेन्टका डिमान्ड, हाम्रो त सेतो हात्यो, हेर्नुहोस् त्यहाँ कति काम गर्न बाँकी छ होइन, त्यो चाहिँ त्यो हुन्छ। दोस्रो कुरो तलबको लागि चिन्ता गर्नु परेन, फी घट्छ स्टुडेन्टको,
होइन यो डिनको कार्यालय यहाँ राख्नुपर्छ, एउटा मानविक
म यहाँको समाजलाई धनगढीको चाहिँ सम्पूर्ण चाहिँ के अरे यो नागरिक समाज होइन यहाँको राजनीतिज्ञ सबैलाई अब मैले अनुरोध के गर्छु भने तपाईँले चाहिँ केन्द्रलाई चाहिँ ट्रिक तरिकाले लिनुभयो, महिनाहरू भने ट्रिकले ल्यायो होइन, हुनुपर्ने जस्टिस यहीँ हो,
यहाँ धनगढीमै
देशका ठुला अस्ति गणेशमान गुरुङले भन्नुभयो
हामीले डिन कार्यालय यहाँ राख्छौँ भनेर हस्ताक्षर गरे हो कि होइन,
एकदम हस्ताक्षर
समर्थन जनायो नि हामीले,
समर्थन जनाएको भनेपछि अब हामीले के भने म्यानेजमेन्टको डिन कार्यालय अनिवार्य त मतलब कैलाली क्याम्पसमै राख्नुपर्छ भन्ने हाम्रो पहिला पनि हो अन्डरस्ट्यान्डिङ होइन, त्यो अझ पनि हुनुपर्छ। त्यस्तै टिकापुरमा चाहिँ कृषिको गर्ने कि अथवा के गर्ने उहाँ पनि एउटा दिन दिनुपर्छ होइन। यसरी चाहिँ यो डिसेन्ट्रलाइज गरेर अब यो धेरै दूरी
होइन, योभन्दा पहिले त हामी शिक्षाको डनेलधुरा राख्नुपर्छ, म्यानेजमेन्टको कैलाली होइन, कृषिको टिकापुर मेडिकलको अन्त यो हामीले बहस गरे हो नि त
गरे। त्यो त ट्युले छोडेन नि त, ट्यु त तपाईँको ऊ स्वायत्त संस्था भन्छ, उसले दिँदैन म बेच्दिनँ भनेपछि त कसैले केही लागेन नि।
अब एउटा ब्याक थ्रु भएछ होइन सर, अब यसलाई चाहिँ हामीले सबैले यसलाई कसरी बुझ्ने त अब छोटोमा हामीले अन्त्य
अब सबैले के बुझ्ने भनेपछि जो जनमानसको चिन्ता अहिले के छ भनेपछि अब टिचरहरू चाहिँ के अरे स्थायी हुन्छन्, त्यसपछि उनीहरू व्यवस्था गर्छन्, राजनीति गर्छन्, दलहरू पनि त्यस्तै भाँडभैलो गर्छन् भन्ने जो डर छ त्यो स्वाभाविक हो। तर हामीलाई इख पनि लाग्छ त्यहाँनिर, हामीलाई हाम्रो क्षेत्र पछि परेको इख पनि छ क्या त्यो छ, र हामीलाई प्राज्ञिक जाने किसिमले कसरी काम गर्नुपर्छ भन्ने टियुका निकै पराज्ञहरूको जतिको चेत पनि छ यो म ग्यारेन्टी गर्न चाहन्छु। र हामी त्यही चेत लिएर मतलब जसरी हुन्छ हामी एकाडेमिक रूपमा चाहिँ प्रोग्रेस गर्ने ध्यान मात्र हुन्छौँ आफ्नो जीवन बाँकी शेषकालमा।
अब सरकारी लगानी हुँदैछ सर, शिक्षामा क्रान्ति होस्, सर्वसुलभ रूपमा गरिब जनताका छोराछोरीले यही हाम्रो कैलाली कञ्चनपुरमै सुदूरपश्चिमै बसेर विश्वविद्यालयको शिक्षा अध्ययन गर्न पाउन् एउटा खुसियाली हो सर,
एकदमै
यसको लागि यहाँहरूलाई पनि बधाई छ, थ्याङ्क यू सो मच समय दिनुभयो,
हजुर धन्यवाद।
आदरणीय श्रोता आजको यो तातो बस
अनि यहाँहरू चाहिँ सबै श्रोतागणलाई पनि यो मैले यो केही समयमा बोल्न पाएकोमा र यहाँहरूलाई मैले यो सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा किन जाने भन्ने कुरा दुई केही कुरा राख्न पाउँदा खुसी लागेको छ। सम्पूर्ण श्रोता गणलाई चाहिँ धन्यवाद दिन चाहन्छु,
थ्याङ्क यू सो मच। आदरणीय श्रोता आजको यो तातो बहस हामीले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त धेरै सामुदायिक कलेजहरू यतिखेर हाम्रो सुदूरपश्चिम विश्वविद्यालयको चाहिँ आङ्गिक कलेजको रूपमा सम्बन्धन दिने कुरा र सँगै दरबन्दी पास भइसकेको अवस्थामा अन्तिम तयारीमा पुगेको अवस्थामा किन सुदूरपश्चिमभरि हल्लाको विषय बन्यो, बहसको विषय बन्यो, त चर्चा विषय बन्यो, यसै विषयमाथि हामीले चर्चा परिचर्चा र बहस सुरु गरेका छौँ। भोलिको निरन्तर बहसमा हामी निरन्तर आउनेछौँ। शिक्षा सम्बन्धीको यो विशेष बहस हामी ट्युबाट सुपमा जाँदा के फाइदा हुन्छ, यस क्षेत्रका जनताले के प्राप्त गर्छन् भन्ने विषयमा हामी बहस गरिरहेका छौँ। कार्यक्रम सुनिदिनुभयो आभार व्यक्त गर्छु। प्राविधिक रूपमा अनिलजीलाई थ्याङ्क यू सो मच भन्दै आजलाई म पनि बिदा माग्छु। हवस् नमस्कार।